नमस्कार। रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको शिवशताक्षी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। शिवशताक्षी नगरपालिकासँगको सहकार्यमा हामीले शिवशताक्षी खबर कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको कार्यक्रममा झापा निर्वाचन क्षेत्र नम्बर 4 सांसद एलपी सावा लिम्बूसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ झापा इनर्जीको समेत अध्यक्ष हुनुहुन्छ र आजको कार्यक्रममा विशेषतः झापा इनर्जीले 10 मेगावाटको सौर्य ऊर्जा उत्पादन गरेर ग्रिडमा जोडिसकेको छ र त्यसको समुद्घाटन हुन गइरहेको छ। यसै विषयमा केन्द्रित रहेर विशेषतः कुराकानी गर्नेछौँ र झापा निर्वाचन क्षेत्र नम्बर 4 पर्यटनमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पनि चर्चा गर्नेछौँ। र हामीसँग कुराकानी गर्नका लागि झापा निर्वाचन क्षेत्र नम्बर 4 सांसद माननीय एलपी सावा लिम्बू हुनुहुन्छ। माननीयज्यू, यो यहाँले झापा इनर्जीको परिकल्पना कसरी गर्नुभयो र यो अहिलेको अवस्थासम्म उद्घाटनसम्म आइपुग्दाखेरि के चुनौतीहरू व्यवहार गर्नु पर्यो बताइदिनुहोस् न।
हजुर, धन्यवाद गणेशजी। यहाँले भने जस्तै हामी अनन्त चुनौतीहरूका बिच छौँ र अहिले खास गरिकन झापा इनर्जी लिमिटेड किन ल्याइयो, सोलर प्रोजेक्ट किन गर्यो भन्ने बारेमा म थोरै राख्न चाहन्छु। नेपालमा धेरै राजनीतिक उतार चढाव भए, सबै राजनीतिक दल नेतृत्वहरू सत्तामा पुग्दा मुलुकलाई समृद्ध बनाउनु पर्छ भन्ने सोचे होलान्, धेरै प्रधानमन्त्रीहरू सोचे होलान्, तर त्यसमध्ये समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्छ है भनेर नारा नै निर्माण गर्ने काम, नारा निर्माण गरेर अब यो बाटो लाग्नुपर्छ भनेर भन्ने मान्छे भन्ने व्यक्ति नेकपा एमालेका सभ्य अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुनुभएको होला, उहाँले यो नारा ल्याउनु भयो। धेरै प्रधानमन्त्री भए कसैले यो नारा ल्याउन सकेन, त्यसमा उहाँले ल्याउनु भयो। उहाँले ल्याएपछि यो काम सुखी नेपाली समृद्ध नेपाल निर्माणका निम्ति देशभर आफ्नो ढङ्गले केही मान्छेहरूले काम गरिराखेकै थियो होला। अब हाम्रो अध्यक्षज्यू, हाम्रो प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापाकै हुनुहुन्छ, तपाईँ हामी सबै झापाको, त्यसै भएपछि उहाँको नारालाई साकार पार्न समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्नको लागि कसैले न कसैले केही न केही त गर्नै पर्यो, अगुवाई गर्नु पर्यो। त्यसो भएको हुनाले हामीले झापा जिल्लामा के गर्न सकिन्छ भनेर समृद्धिको अभियानमा जुट्ने साथीहरूको बसेर हामीले छलफल गऱ्यौँ। त्यो छलफलमा हजुर आफै पनि हुनुहुन्थ्यो। त्यो छलफलको सुरुवाती क्रममा गणेश पोखरेलजी आफै स्वयं हुनुहुन्छ। हामीले छलफल गऱ्यौँ, बस्यौँ, त्यस पछाडि हाम्रो के निष्कर्ष भयो भने अब झापा जिल्लामा सोलर प्रोजेक्ट गर्न सकिन्छ भन्ने खालको हाम्रो निष्कर्ष भयो। निष्कर्ष भएपछि यस सम्बन्धी विज्ञ मान्छेहरू खोजेर छलफल गरौँ भन्ने कुरा भयो। विज्ञ राखेर हामीले सर्वप्रथम हिको बिरता मोडको होटेल हिकोलामा बसेर हामीले विज्ञसँग छलफल गऱ्यौँ। छलफल गरेपछि यो काम गर्न सकिन्छ भन्ने कुरा भयो। यो के गर्न सकिन्छ भनेपछि झापा जिल्ला सोलर उत्पादनको निम्ति उपयुक्त जिल्ला हो र यो काम गर्न सकिन्छ भनेपछि हामीले सोलर प्रोजेक्टको सन्दर्भमा तयारी गर्न थाल्यौँ। त्यसका निम्ति टिम निर्माण गऱ्यौँ, त्यसको निम्ति अरू जग्गा जमिनको अध्ययन गऱ्यौँ, त्यसका निम्ति फाइनेन्सियल म्यानेजमेन्ट कसरी गर्ने, टेक्निकल म्यानेजमेन्ट कसरी गर्ने, यी सबै विषयहरू क्रमिक रूपमा गर्दै गयौँ र एउटा हामीले नारा क्रिएट गऱ्यौँ। त्यो नारा भनेको के हो भने धेरै पैसावाल व्यक्तिहरूले त आफै गर्नुहुन्छ, आफै कमाउनुहुन्छ होइन, तर झापा जिल्लामै बस्ने नागरिकहरूको अगुवाईमा झापालीहरूले नै त्यसको बेनिफिट लिने, झापालीहरूले नै बेनिफिट लिने, त्यसको नाफा कमाउने, त्यसलाई समृद्धिको जीवन, उनीहरूको जीवनलाई समृद्धितर्फ डोर्याउने काममा झापाकै साथीहरूलाई गर्नुपर्छ भनेपछि के गरौँ त भन्दाखेरि सानो लगानी ठुलो अवसर राष्ट्र निर्माणमा हामीले यो नारा प्रयोग गर्यौँ। त्यो बेला जब झापा सोलर अथवा झापा इन्द्रजी लिमिटेडको जन्म भयो र हामीले अब के गर्ने भन्दाखेरि धेरै व्यक्तिहरू सहित हुने, सानो लगानी गर्ने तर राष्ट्र निर्माणको निम्ति यो ठुलो अवसर हो भन्ने नाराका साथ, सानो लगानी ठुलो अवसर राष्ट्र निर्माणमा, यो नाराका साथ हामीले काम अगाडि बढ्यौँ। र मलाई साथीहरूले तपाईँले त्यसको संयोजनको जिम्मा लिनुहोस् भन्नुभयो, मैले संयोजनकारी भूमिका निर्वाह गरेँ। प्राविधिक पक्ष, आर्थिक पक्ष, त्यसका वातावरणीय पक्ष, सबै पक्षको चाहिँ समूल रूपमा अध्ययन गर्दै अगाडि बढ्यो। मलाई लगानीकर्ता साथीहरूले विश्वास गर्नुभयो, सबै साथीहरूको विश्वास भरोसाले काम गर्दै जाँदा झापाको बुलोचोकमा तपाईँलाई भने जस्तै हामीले त्यहाँ आफ्नै हामीले 22 बिघा जमिन खरिद गऱ्यौँ र अरू 2-4 बिघा जमिन हामीले लिजमा लियौँ। र 25-26 बिघामा अहिले प्रोजेक्ट सम्पन्न भइराखेको छ र हामी यो प्रोजेक्टलाई अहिले माघ 23 गते अब आजको 9 दिन पछाडि हामी उद्घाटन गर्ने तयारीमा पुग्यौँ। ए म यति कुरा राख्न चाहन्छु हजुर।
माननज्यू, अहिले उद्घाटनको चरणसम्म आइपुग्दा लगानी जुटाउन अत्यन्तै कठिन अवस्था पनि हो। यो अवस्थामा लगानी जुटाउने गरीको कुरामा विभिन्न विदेशीहरूसँग पनि यहाँले कुराकानी गर्नुभएको थियो। अन्तिममा फेरि नेपालकै बैङ्क वित्तीय संस्थाहरूबाट लगानी जुटाएर काम गर्ने गरीको परिस्थिति निर्माण गर्नुभयो, यो चाहिँ किन?
16 प्रोजेक्ट हामी नेपालीहरूको लागि अत्यन्तै नयाँ प्रोजेक्ट हो, होइन? त्यसो भएको हुनाले हामीले यो सोलरको स्टडी अध्ययन गर्ने कुरा बुझ्ने सन्दर्भमा देशी विदेशी सबै सङ्घ संस्था कम्पनीहरूसँग हामीले कुरा गऱ्यौँ। सबभन्दा पहिले हामीले कोरियन कम्पनीसँग छलफल र काम गऱ्यौँ, उहाँहरूसँग गर्ने कि भनेर निकै झनै एक वर्ष हामीले लाग्यौँ। तर उहाँहरूको चाहिँ कन्स्ट्रक्सन कस्ट चाहिँ धेरै महँगो आएको कारणले उहाँहरूबाट हामीले गर्न नसकिने भयो। र त्यस पछाडि हामीले उनीहरू अब लगानीको सन्दर्भमा चाहिँ हामीले नेपालीहरूलाई नै अघि मैले भने सानो लगानी ठुलो अवसर राष्ट्र निर्माणमा भनेर हामीले उत्प्रेरित गऱ्यौँ। र यो यसको एउटा महत्त्वपूर्ण पक्ष चाहिँ के, यो यसको जुन छलफल थालनी भयो, छलफल थालनी भएर हामीले केही कार्यक्रमहरू परियोजनाको बारेमा कार्यक्रमहरू अगाडि बढ्ने सन्दर्भमा हामी नेपालमा कोरोना आयो। कोरोनाले गर्दा झन्झनै 2 वर्ष चाहिँ हामीले कोरोनाको कारणले क्षतविक्षत बनायो, हाम्रा अभियानहरू अगाडि बढ्न पाइएन, अप्ठ्यारोबाट अगाडि बढ्यौँ। त्यसको बावजुद कोरोनाको बिचमा पनि हामीले जग्गा खोज्ने, जग्गा पास गर्ने र फाइनेन्सियल म्यानेजमेन्ट गर्ने कुराहरू हामी लाग्यौँ। तपाईँले भने जस्तै हामीले विदेशीहरूको एफडिआई ल्याउनु पनि पर्छ कि भनेर हामी लाग्यौँ। र यो सोलर पावर प्रोजेक्टको निम्ति नेपाली कम्युनिटीहरू जो विदेशमा छन् राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा झापामा जन्मेका तर अस्ट्रेलिया, अमेरिका, क्यानाडा, हङकङ भएकाहरूबाट पनि लगानी जुटाउँ, उहाँहरूले पनि नेपालको समृद्धिमा उहाँहरूको पनि भूमिका होस् भनेर हामीले प्रयत्न गऱ्यौँ। तर त्यो चाहिँ हामीले जति सोच्यौँ त्यो रूपमा त भएन। तर के साथीहरूको लगानी छ उहाँहरू विदेशबाट भनेको एनआरएन नेपाली कम्युनिटीहरूको अलिअलि सपोर्ट र सहयोग छ, म उहाँलाई धन्यवाद दिन चाहन्छु हजुर। तर अहिले चाहिँ हामीले अलमोस्ट नेपाली ब्याङ्करहरू र नेपालीहरूकै लगानीमा यो सम्पन्न भएको छ।
यहाँले त्यसको परिकल्पना गरिरहँदा, त्यसका बारेमा कुराकानी गरिरहँदा, अहिले बिजुली उत्पादन गर्ने गरीको कुरा सोलरबाट त छँदैछ, त्यसका साथमा यो पर्यटकीय क्षेत्र पनि बनाउँछौँ भन्ने गरीको कुरा गर्दै हुनुहुन्थ्यो, अब त्यहाँ थप पूर्वाधारहरू के बन्छन्?
अब हामीले यो निर्माणको मूल कुरा चाहिँ निर्माण पछि उत्पादन, निर्माण पछि उत्पादन हुने चरणमा चाहिँ हामी पुगिसक्यौँ। अहिले ग्रिड कनेक्सन भइसक्यो। अब यो यति होइन, तपाईँले भने जस्तै अब हामी ऊर्जा टुरिज्म निर्माण गर्नुपर्छ है। झापाको शिव सताशी बुलुचोकमा अब यो कोशी प्रदेशकै सबभन्दा ठुलो प्रोजेक्ट हो। मलाई लाग्छ निजी क्षेत्रको सन्दर्भ भन्ने हो भने सायद नेपालको ठुलो प्रोजेक्ट हो, नेपालको सबैभन्दा ठुलो नभनौँ नेपालको ठुलो स्तरको परियोजना हो र कोशी प्रदेशको सबभन्दा ठुलो र पहिलो परियोजना हो। त्यसो भएको हुनाले कोशी प्रदेशको यति ठुलो परियोजना भनेर हामीले कोशी प्रदेशभित्र रहेका नागरिकहरू मात्रै चाहिँ एउटा टुरिज्म हेर्न जाउँ न त भनौँ भने सोलर पावर मात्रै हेरेर त भएन, होइन? त्यस कारणले त सोलर टुरिज्म निर्माण गर्नको लागि त्यसको ब्युटिफिकेसन गर्नु पर्यो, त्यसको गार्डनिङ पक्षहरू काम गर्नु पर्यो भनेर अहिले हामी त्यो काम गर्दैछौँ। र यतिखेर चाहिँ हामीले त्यो गार्डनिङ उत्पादनको निम्ति त्यो सोलर हेर्ने भ्यु टावर त्यहाँ त्यसको तयारी र त्यसको अहिले हामी गार्डनिङ र ब्युटिफिकेसनको काम गरिरहेछौँ। म हजुरलाई पनि आमन्त्रण गर्न चाहन्छु, हजुर पनि एकचोटि आएर अहिले तयारीको अवस्थामा हामी के गर्दैछौँ तपाईँलाई पनि आएर हेर्न सल्लाह सुझाव दिनको निम्ति अनुरोध गर्छु। अहिले हामी सोलर टुरिज्मतर्फ अगाडि बढिरहेछौँ।
माननीयज्यू, अहिले चाहिँ हाम्रो नेपालको ऊर्जामा विविधीकरण भएन, यो चाहिँ बिजुलीबाट बिजुलीलाई चाहिँ जुन विविधीकरण गर्नुपर्थ्यो सोलरबाट निकाल्ने, हावाबाट निकाल्ने, ती गर्ने गरीको कुरा चाहिँ भएन भन्ने गरीको कुरा पनि सुनिन्छ। यहाँको अध्ययनमा के देखिएको छ कि अझै पनि सोलरबाट बिजुली निकाल्ने अरू ठाउँहरूमा अरू परियोजना गर्न सक्ने गरीको पनि परिस्थिति हो?
यो त यसमा चाहिँ के सोच्नु पर्यो भने एउटा कुरा यसमा अलि तितो सत्य मैले अलिकति राख्नुपर्छ तपाईँको विनयमा. पहिलो कुरा के छ भने अब यो इनर्जी जुन हामीले सोलर पावर निर्माण गरिरहेका छौँ अथवा एयरबाट अथवा खोला नदीबाट जो सोलर ऊर्जा उत्पादन गरिन्छ, हामीले ऊर्जा उत्पादन नगर्ने हो भने त्यो शक्ति खेर गइरहन्छ. त्यस कारणले गर्दाखेरि हामी यो मैले अहिले तपाईँलाई सोधेको क्वेसनमा आउनुभन्दा अगाडि म के भन्न चाहन्छु भने जतिखेर हामीले ऊर्जा उत्पादनको कुरा गऱ्यौँ यो 75 सालतिर हामीले कुरा गर्दा नेपालमा जम्मा 1300 मेगावाट बिजुली थियो, 1300 मेगावाट. छ महिना हामीले लोड सेडिङ बेहोर्नु पर्थ्यो. त्यसैले लोड एउटा कुरा त लोड सेडिङ पनि कम हुन्छ, नेपाली जनताले राहत पनि पाउँछन् र आफ्नो लगानीको बेनिफिट पनि पाउँछन् भन्ने सोचका साथ यो सुरुवात गरिएको हो. मैले भन्न खोजेको चाहिँ के हो भने त्यसो भएको हुनाले सोलर पानीबाट हावाबाट जताबाट पनि ऊर्जा उत्पादन गर्न सकिन्छ. नेपालमा अघि मैले भनेको तितो सत्य चाहिँ कुरा के हो भने अलिकति हाम्रा ब्युरोक्रेटिक हर्डल्सहरू छन् र जुन निकायले यसलाई अनुमति दिने हो अथवा यो काम गर्नुपर्ने हो त्यसले हेर्नुपर्ने हो त्यो निकायहरू अलिकति प्रगतिशील हुन सकिराखेको छैन. प्रगतिशील नभएको कारणले गर्दाखेरि डिमोटिभेट गर्ने खालको मतलब एक्टिभिटिजहरू छन् क्या. नीति नै भन्नुभन्दा पनि नीति चाहिँ के छ भने सन् 2030 नेपालमा 1000 मेगावाट सोलर पावर उत्पादन गर्ने र हाइड्रो पावर चाहिँ बाट 15000 मेगावाट बिजुली उत्पादन गर्ने भन्ने नीति र कार्यक्रम चाहिँ छ. तर क्रियाकलाप हुन्छ नि आन्तरिक काम गर्ने व्यवहार चाहिँ त्योसँग सङ्गतिपूर्ण देखिँदैन. त्यसैले सङ्गतिपूर्ण व्यवहार नदेखिएको कारणले गर्दा अहिले हामी नेपालमा जुन लेभलमा उत्पादन गर्नुपर्ने हो सकिएन. म यहाँ भन्न चाहन्छु छिमेकी देश चाइनाले आजको दिनमा सोलर पावर मात्रै 393,000 मेगावाट उत्पादन गरेको छ है. भारतको टेन्टेटिभली 86,000 मेगावाटदेखि उकालो लागेर 1,00,000 मेगावाट यो वर्ष पुर्याउँदैछ भारतले. 1,00,000 मेगावाट सोलर पावर मात्रै. मैले दुःखको साथ भन्नुपर्दा अहिले हामीले झापा जिल्लामा जम्मा 10 मेगावाट सोलर निकाल्यौँ, यसको यत्रो ठुलो कुरा गरिराखेको छौँ. नेपालमा 100 मेगावाटको हाराहारीमा छ, नेपालभरिमा जम्मा 100 मेगावाट. मैले भने भारतमा 1,00,000 मेगावाट पुग्दैछ, चाइनामा 393 भनेको 4,00,000 मेगावाटभन्दा माथि गइसक्यो. हामी नेपालमा 100 मेगावाटको कुरा गर्दैछौँ, अहिले निर्माणको कुरा गर्दैछौँ. भनेपछि हाम्रो अलिकति हाम्रो त्यो निकायहरू प्रगतशील र मोटिभेट गर्ने खालको देखिँदैन. त्यस कारणले गर्दाखेरि अलिक अगाडि यो सोलर अब अरू जति पनि गर्न सकिन्छ तर धेरै गर्नेतर्फ उन्मुख जाने गरी व्यवहारहरू अगाडि व्यवहारहरू सङ्गतिपूर्ण छैनन्, त्यस कारणले गर्दा अलिकति गाह्रै छ.
स्थानीय नागरिकलाई यो झापा इनर्जीबाट केही बेनिफिट हुनसक्छ यहाँ त त्यहाँको माननीय पनि
दुईवटा कुरा हो. अब स्थानीय व्यक्तिको सन्दर्भमा पहिला कुरा त हामीले पहिले धेरै कुरा चाहिँ स्थानीय लेभलमै छलफल गऱ्यौँ. के गऱ्यौँ भन्दाखेरि स्थानीय लेभलमा तपाईँहरूले 10,000, 20,000, 15,000 जति सक्नुहुन्छ लगानी गरोस् भन्यौँ हामीले. र धेरै स्थानीय साथीहरू हुनुहुन्छ यसको लगानीकर्ता सेयर होल्डर, एउटा पहिलो कुरा. दोस्रो कुरा त हामीले स्थानीय लेभलमै यो काम हामीले के गऱ्यौँ भन्दाखेरि निर्माण गऱ्यौँ, झापा शिव 87/4 ब्लु चोकमा निर्माण भयो. त्यसो भएको हुनाले हामीले त्यो निर्माण गर्दा अहिले त्यो चाहिँ सोलर ऊर्जा अघि कुरा गऱ्यौँ हामीले ऊर्जा टुरिज्म निर्माण भइरहेछ. ऊर्जा टुरिज्म भएको हुनाले त्यहाँ मान्छेको आवत जावत चल्छ. आवत जावतले त्यो के गर्छ भन्दाखेरि त्यसको प्रचार शिव 87 को प्रचार हुने भयो. कहाँ छ त सोलर पार्क शिव 87 छ, कहाँ छ त भन्दा ब्लु चोकमा छ भनेर यसको प्रचार हुने भयो. प्रचार सँगसँगै टुरिज्म बढ्ने भयो. टुरिज्म हुँदाखेरि त टुरिज्मसँग जोडेका एरिया क्षेत्रमा बन्द व्यापार रेस्टुरेन्ट रिसोर्टहरू चल्ने भए. अब अर्को कुरा चाहिँ हामीले यो त्यो निर्माण गरिसक्दा त्यो एरियाको जग्गाको भाव वृद्धि भयो. भनेपछि हिजो एउटा घडेरीको रूपमा स्थापित हुन नसकेको ठाउँ थियो, आज चाहिँ अब घडेरी मात्र होइन अब आवासकै निम्ति पनि नयाँ क्षेत्र निर्माण भइरहेछ. त्यस कारणले सिन अनसिन धेरै खालका फाइदाहरू देखिन्छ स्थानीयहरूलाई.
अहिले माननीयज्यू अब अलिकति उद्घाटन हामी 23 गते गर्दैछौँ, त्यसको तयारीको सन्दर्भमा चाहिँ के कामहरू भइरहेको छ, त्यहाँ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको समूह उपस्थितिमा गरिने कार्यक्रमका लागि चाहिँ कम्पनीले के कस्तो तयारी गर्दैछ र पार्टीबाट कतिको सहयोग प्राप्त भइरहेको छ?
अब सम्माननीय पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफै आएर उहाँले उद्घाटन गर्ने भएपछि उहाँ समृद्धिको नेपालको अभियन्ता पनि हुनुहुन्छ, नेपालीहरू समृद्ध र सुखी हुनुपर्छ भनेर सपना देखाउने पनि हुनुहुन्छ होइन। त्यसो भए उहाँले उहाँकै हातबाट उहाँकै सोचका साथ हामीले यो सुरुवात गरेको, उहाँको सपना साकार पार्नको लागि हामीले यो अभियान गरेको हो। त्यस कारणले उहाँको बाहुलीबाट उद्घाटन गर्ने कार्यक्रम छ। त्यसका निम्ति हामी झापा इनर्जी लिमिटेडले चाहिँ स्थानीय तहसँग पहिला कुरा त लगानीकर्ताहरू, त्यसपछि लगानीकर्ताको परिवार, त्योसँग जोडिएको यो शिव सतासी भागल, शिव सतासी कमल झापा कन्काई दमक गौरद भोरीगञ्ज लगायतका साथीहरूलाई हामीले आमन्त्रण गरेका छौँ र पार्टीको तर्फबाट हामीले चिठी दियौँ कि श्रद्धेय अध्यक्षज्यू आउँदै हुनुहुन्छ, उहाँ समुद्घाटन कार्यक्रममा आउने भएको हुनाले उपस्थिति भव्य बनाउने, उद्घाटन सत्रलाई मतलब राम्रो बनाउनुपर्छ, धेरै उपस्थितिमा गर्नुपर्छ भन्ने कुरा भएपछि उहाँहरूले दुई चरण चाहिँ झापा इनर्जी लिमिटेडकै प्राङ्गणमा दुई चरण मिटिङ भयो र उपस्थितिको निम्ति उहाँले तयारी गर्नुभएको छ। मलाई लाग्छ त्यसका निम्ति जिल्ला पार्टी कार्यालयमा समेत पनि उहाँले तयारी बैठकहरू गर्नुभएको छ। अब मलाई लाग्छ उहाँले निरन्तर त्यो अभियानमा हुनुहुन्छ भन्ने मलाई लाग्छ, उहाँहरूको साथ पार्टीको साथ सहयोग पनि रहने कुरा मैले विश्वास गरेको छु। र हाम्रो स्थानीय तह हामीले के गर्यौँ भने सोलर उत्पादन भनेको यो नयाँ विषय हो नेपालका निम्ति, यो अध्ययनको विषय पनि हो, अवलोकनको विषय पनि हो, बुझ्ने विषय पनि हो। संसार यसबाट अगाडि बढिसक्यो भने नेपाली हामी किन पछि परिरहेछौँ, यसबाट सिक्नुपर्छ, अध्ययन अवलोकन हुनुपर्छ भनेर हामीले हाम्रा नजिकका स्थानीय तहमा रहेका विद्यालयहरू ठुलो कक्षाका विद्यार्थीहरू 8, 9, 10, 11, 12 विद्यार्थीहरूलाई पनि हामी आह्वान गर्छौँ, आउनुहोस्, हेर्नुहोस्, बुझ्नुहोस्। त्यो दिन हाम्रो निशुल्क प्रवेश छ। ऊर्जा टुरिज्म भएपछि त्यो निशुल्क प्रवेश हुँदैन, त्यहाँ हाम्रो त्यसको प्रवेशमा शुल्क लाग्न सक्छ किनभने त्यो एउटा निजी कम्पनी हो होइन। निजी कम्पनीको प्राङ्गणमा जानलाई स्वत निशुल्क प्रवेश नहुन सक्ने प्रबन्ध हुन सक्छ, तर अहिलेको लागि निशुल्क प्रवेशको प्रबन्ध गरेका छौँ। त्यसो कारण अहिले अध्ययन अवलोकन हेर्ने गरी तपाईँहरू आउनुहोस् भनेर हामीले निजी नजिकका संस्थागत विद्यालय सामुदायिक विद्यालयका हेड सरहरूलाई हामीले चिठी दिएका छौँ, निम्तो गरेका छौँ होइन। त्यसो हुनाले र स्थानीय तहमा वार्ड नम्बर 4 र 5 अलिक बढी प्रभावित बढी त्यो क्षेत्रसँग सम्बन्धित भएकोहरू उहाँहरूलाई पनि हामीले अलिक बढी त्यहाँका वार्ड अध्यक्ष लगायतका साथीहरूलाई अलिक बढी उपस्थितिको निम्ति तपाईँहरू जुट दिनुहोस्, सहयोग गर्नुहोस्, यसलाई भव्य बनाऊ भन्ने कुरा छलफल चलिरहेको छ। र म हजुरको मिडियाबाट पनि अनुरोध गर्न चाहन्छु, म झापा इनर्जी लिमिटेडको अध्यक्ष पनि भएको हुनाले र उद्घाटन सत्र यी हामी सबैको निम्ति हो, झापालीको निम्ति हो, नामै झापा इनर्जी लिमिटेड, यो हाम्रो परियोजना झापामा छ र हाम्रो निम्ति यो एउटा ठुलो अवसर पनि हो। त्यसो भएको हुनाले म सबै झापावासी अथवा रेडियो सुनिरहनु हुने देश विदेशमा रहनुहुने साथीहरूलाई 23 गते 11 बजे उद्घाटन सत्र हुने भएको हुनाले उद्घाटन सत्रमा आउन सक्ने साथीहरूलाई मैले परियोजना स्थलमा आउनका निम्ति म आमन्त्रण गर्दछु। यो हजुरको मिडियाबाट हजुरको साथ सहयोगको निम्ति म तपाईँलाई पनि धन्यवाद दिँदै हजुर आमन्त्रण गर्न चाहन्छु।
माननीयज्यू, अर्को यो झापा इनर्जीसँग यहाँ त त्यहाँको सांसद पनि हुनुहुन्छ, नेकपा एमालेको चाहिँ नेता पनि हुनुहुन्छ, पर्यटनलाई जोड्नका लागि जस्तो 4 नम्बर क्षेत्रभरि एक दिनभरि मान्छेहरू घुम्ने, झापा इनर्जी हेर्ने, माथि दोमुखा निस्कने, उता शिव सताक्षी धाम निस्किने, यी गर्ने गरीको रुट बनाएर पर्यटनलाई प्रवर्धन गर्न, विकास गर्न सकिने सम्भावना कतिको देख्नु भएको छ?
अब यो झापा इनर्जीको उद्घाटन पछि हामी के तयारी गरिरहेछौँ भने झापा जिल्लाभरि छँदैछ, हाम्रो 4 नम्बरभित्रको निम्ति एउटा टुरिज्मको लागि हाम्रो रुट मेपिङ गरिन्छ, अब हामी प्लानिङ गर्छौँ 4 नम्बरभरिमा। 4 नम्बरभरिमा के छ भने उत्तरमा सतासी धाम, यतापट्टि दोमुखा, शिव सतासी नगरपालिकाको भन्छु मैले भने, इन्टरनेसनल सतासीको प्लानिङ के गर्छौँ भने दोमुखादेखि सतासी धाम, सतासी धामबाट झापा इनर्जी, झापा इनर्जीबाट फेरि चिलाघर धाम, यो हाम्रो रुट छ क्या। यो रुटभित्र मलाई लाग्छ यो हाफ डे टुर हुन्छ, मिनिमम हाफ डे होइन वान डे टुर हुन्छ है। वान डे टुरको लागि पहिला शिव सताक्षी मात्रैमा त्यति हुने रहेछ, अब हामी तल दक्षिणमा भुलाकी मार्गमा कन्काई के अरे हुलाकी मार्ग निर्माण भइसक्यो, एउटा कन्काई नदीमा पुल निर्माण गर्न बाँकी छ, हामी त्यसलाई चासो दिइरहेको थियौँ। त्यहाँ भएपछि कोरोबारीमा कछुवा सिम्सा, कोरोबारीको कछुवा सिम्सा, अनि त्यसपछि झापा गाउँपालिकामा रानीवन, रानीवन छ है, त्यसबाट रानीवन, रानीवनबाट माथि निस्केपछि सेल्फी डाँडा, सेल्फी एउटा सेल्फी डाँडा भन्ने एउटा टुरिज्म स्पट निर्माण गर्नुहुन्छ साथीहरूले, निजी कम्पनी नै हो। त्यसपछि त्यहाँ अर्को सिम्सा क्षेत्र छ जाम खाडी होइन, त्यसपछि धनुषकुटी, यी क्षेत्रहरूको हामी बिस्तारै रेखाङ्कन गर्छौँ। अहिले अहिले हामी अब यो झापाई नदी चाहिँ पहिला एउटा पोइन्ट हुनेछ, यो चाहिँ जाने बाटोको हिसाबले एउटा पोइन्ट या एउटा कमर्सियल हिसाबले या नयाँ ऊर्जा टुरिज्मको निम्ति एउटा नयाँ डेस्टिनेसन निर्माण गर्दैछौँ। यो डेस्टिनेसन निर्माण भएपछि अब हामी हिजो अब स्थानीय सरकार या प्रदेशले यो रुट म्यापिङ गर्नु पर्थ्यो या पोलिटिकल लिडरको दिमागमा आउनु पर्थ्यो होइन, अहिले मलाई तपाईँहरूले यो सम्झाउनु भयो, हामी यो तयारीमा पनि छौँ। अब यो उद्घाटन भइसकेपछि अब हामी एउटा म्यापिङ निर्माण गरेर हाम्रो एउटा रुट म्याप, टुरिज्म रुट म्याप चाहिँ हामी दोमुखा, सदाशिधाम, चिलागढ लगायतको ठाउँहरूमा हामी राख्छौँ र टुरिस्टलाई आउनेलाई हामी देखाउँछ। अहिले जस्तै काठमाडौँबाट मान्छे आयो भने झापा आउँदा कञ्चन कवल जान्छ क्या, कञ्चन कवल चाहिँ जाने किन भन्दा सबभन्दा होचो ठाउँ भन्छ होइन, त्यस्तै केही पोइन्टहरू हेर्दै हेर्दै अब अहिले झापा इनर्जी पनि जानुपर्छ भन्ने सुरु भइसक्यो। हाम्रा पार्टीका केही साथी नेताहरू हिजो अस्ति घुम्न आउनु भएको थियो, उहाँहरूले कहाँ कहाँ हेर्दै भन्दाखेरि एक नम्बर कञ्चन कवल हेर्ने, फर्केर झापा इनर्जी हेरेर हेरेर काठमाडौँ जाने भन्नुभयो, उहाँले झापा इनर्जी हेरेर जानुभयो, नाम नलियो, मतलब यो खालको टेन्डेन्सी सुरु भइसक्यो। अब
मानन्दज्यू, झापा चारका नागरिकको जीवनस्तर उकास्न अरू थप के गर्न सकिएला, के गर्दै हुनुहुन्छ, योजना के छन्?
पहिला कुरा त अब झापा निर्वाचन क्षेत्र चार हाम्रो आफ्नो विशिष्ट पक्षहरू छन्। के छ भने माथि महेन्द्र राजमहल छोको छ, दक्षिणमा हामीले जीवनस्तर उकास्नको लागि पहिला सडक पूर्वाधार महत्त्वपूर्ण हो भनेपछि हामीले हुलाकी मार्ग निर्माण गऱ्यौँ तल। अहिले हुलाकी मार्ग निर्माण भएपछि त्यहाँको आवत जावत बसोबास अलि उन्नत भएको छ र दुईटा उत्तर दक्षिण सडकहरू निर्माण गऱ्यौँ, निर्माण भन्नाले कालो पत्र गऱ्यौँ। सुरुङाबाट कामा स्वर्णमती कामाटोली हुँदै डिगल ब्याङ्क जोड्ने सडक निर्माणको अन्तिम चरणमा छ, त्यसले उत्तर दक्षिणको आवत जावतलाई सहज गरेछ। अब यता सतासी धाम मन्दिरदेखि झिलझिली हुँदै भोकलबाडीसम्मको ब्ल्याकटप निर्माणको अन्तिम चरणमा छ, त्यहाँ सानोमाईमा अलिकति पुल बनाउनु छ। यो भएपछि उत्तर दक्षिणको जनजीवन सहज भएको छ, दक्षिणको मात्रै पनि जनजीवन सहज हुनलाई अलिकति कन्काई नदीको पुल निर्माण गर्न छ, हामी त्यहाँ फोकस छौँ अहिले। त्यस कारण जनजीवन पहिला जनजीवन सहज गर्ने र समृद्ध बनाउने पनि पूर्वाधारद्वारा नै हो। पूर्वाधारद्वारा के भने माथिको माथि भगे मान्छे तल पुग्छ, तलको मान्छे माथि पुग्छ, यसले गतिशीलता निर्माण गर्छ। अहिले पहिला कुरा गतिशीलता निर्माण गर्नेतर्फ हामी अगाडि बढिरहेछौँ। यो गतिशीलताभित्र व्यवसायिक कुरो होइन र उत्पादनसँग जोड्ने कुरातर्फ हामी ध्यान दिइरहेछौँ। अहिले अब दक्षिणको कृषि उत्पादन, दक्षिणको कृषि उत्पादन सहज ढङ्गले माथि महेन्द्र राजमा आउँछ है। अब झापा गाउँपालिकामा मकै उत्पादन हुन्छ र त्यो पहिले मकै बोक्ने गाडी पुग्दैन थियो गाउँमा, अहिले मकै बोक्ने गाडी पुगिरहेछ। त्यसो भएको हुनाले यी अनन्त कारणले पनि बढिराखेको छ। हामी यो ढङ्गले अब इन्डिभिजुअल रोजगार कसरी गर्ने स्वदेश तथा विदेशमा, इन्डिभिजुअल उसले के काम गर्नुपर्छ, उसको क्षमता उसले गर्न खोजेको चाहिँ विषय के हो, त्यस सम्बन्धी हामी बिस्तारै आवश्यकताको आधारमा छलफल गर्दैछौँ। अहिले चाहिँ जीवनलाई सहज र गतिशीलता बनाउनतर्फ पहिलो चरणमा हामीले काम गऱ्यौँ। अब त्यो तल्लो भेगमा मान्छेहरू बिमारी हुन्छन्, बिमारीले कसरी उपचारका निम्ति बेरताबाट दमक लानु पर्थ्यो, अब यो काम नगरौँ भनेर हामीले चाहिँ सतासी धामको शिवगञ्जमा 15 बेडको अस्पताल निर्माण सम्पन्न भएर अन्तिम चरणमा छ, अब हामी त्यो उद्घाटनतिर लाग्छौँ। त्यस्तै अर्को पारिपट्टि झापा गाउँपालिकाको टाङ्गनडुबामा 5 बेडको अस्पताल निर्माण सम्पन्न भयो, अन्तिम चरणमा छ, अब हामी उद्घाटन गर्छौँ। कन्काई नगरपालिकामा चाहिँ 1500को अस्पताल निर्माणको अन्तिम चरणमा छ। त्यसै यी आदि हामी अस्पताल निर्माण सँगसँगै सडक निर्माण छौँ र झापा निर्माण क्षेत्र चारमा अलि बढी नदीको प्रकोप छ, यहाँनिर चाहिँ बिरिङ, कन्काई, सतासी धाम, कमल बन्यानी, झरना, दुधे यस्ता मसिना खोलाहरूको प्रकोप छ। यो प्रकोपलाई अन्त्य गर्नका निम्ति पनि हामी नदी नियन्त्रण काम पनि द्रुत गतिमा लानुपर्छ भनेर हामी लागिरहेको छौँ हजुर।
माननज्यू, अर्को चाहिँ यो शिव शताक्षी नगरपालिकाकै रिङ रोडको परिकल्पना भएर काम पनि पालिकाले गरिराखेको थियो, त्यसको चाहिँ सम्पन्न गराउनेतिर यहाँको पहल प्रयत्न कतिको चलिराखेको छ?
अब अहिले यो चाहिँ के छ भने रिङ रोड नगरपालिकाले हिजो अवधारणा निर्माण गर्यो, त्यसका निम्ति पुग्दो बजेट नभएपछि त्यसमा अनुमति के अरे सशर्त अनुदानको रूपमा सङ्घबाट पैसा आउने काम भइराखेको छ। तर विगत दिनमा जुन रूपमा पैसा आउनु पर्थ्यो, अहिले देशको स्थिति आर्थिक स्थिति कमजोर भएको कारणले गर्दाखेरि पैसा त आइरहेछ, कम आइरहेछ। अहिले मलाई लाग्छ दुई ठाउँमा अहिले शिव शताब्दी वार्ड नम्बर 7 र 9 जोड्ने गरी यो यता माथि दोभखासम्म दोभखाको जुन तपाईँले माइदा दोभखाको जुन कालो पत्र देख्नु भएको छ त्यो बाटो जोड्ने गरी हामी दक्षिणबाट आउँदैछौँ। र मलाई लाग्छ शिव शताब्दीको वार्ड नम्बर 1 धरमपुरको वार्ड नम्बर 1 दक्षिण पनि काम भइरहेछ। यो सायद मलाई लाग्छ यो हाम्रो कार्यकालमा रिङ रोड सम्पन्न गर्ने गरेको हामी तयारीमा छौँ।
माननज्यू, हामी कार्यक्रमको अन्त्यतिर पनि छौँ। अन्त्यमा रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई यहाँ नेकपा एमालेको नेता, झापा 4 माननीय र झापा इनर्जीको अध्यक्ष पनि थप सन्देश के छ?
अब म हजुरको मिडिया मार्फत म के भन्न चाहन्छु भने हामीले एउटा भाष्य निर्माण गरिरहेछौँ। आज केप पनि हुँदैन है, हामी अब हामी नेपालमा पढाइ पनि हुँदैन त्यसकारण विदेशमा पढ्नुपर्छ, यहाँ रोजगार पाइँदैन त्यसकारण विदेश जानुपर्छ, होइन यहाँ मतलब यो गरे त्यो हुँदैन असफलता हुन्छ भन्ने जुन भाष्य निर्माण भइरहेछ, यो भाष्य परिवर्तन गर्न अरूले गर्दैन। हामीले यो भाष्य के गरी निर्माण गर्छौँ भने नेताले गरेन, उनले गरेन, पत्रकारले गरेन, त्यसले गरेन भन्ने जुन भाष्य निर्माण गर्दैछौँ हामी, यो भाष्य अन्त्य गर्नुपर्छ। हामी चिया पसलमा हुँदैन भने थालेर अब देश सक्यो के पनि हुँदैन भनेर हामी राति भट्टी पसलसम्म छलफल गरेर हामी सोध्छौँ। त्यस कारण अब हाम्रो आजबाट म यहाँको मिडिया मार्फत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई हामी सकारात्मक सोचका साथ सकारात्मक ऊर्जा निर्माण गर्दै हुन्छ, हामीले गर्ने हो, मैले गर्ने हो, पहिला हामीले होइन मैले गर्ने हो, मैले हुन्छ भनेर म अगाडि बढ्ने हो। हुनुको लागि मैले मेरो स्टेपहरू के हुन्छ भन्दाखेरि अब पहिला घरबाट, घरको व्यवहारबाट, परिवार, समाजमा आफूलाई रूपान्तरण गर्दै नहुने कुरा गरिरहनु त हुँदैन नि त। त्यस कारण हुने कुरा गरेर, सक्ने कुरा गरेर, आफ्नो क्षमता अनुसारको कुरा गरेर अगाडि बढ्नुपर्छ। त्यस कारण म के भन्न चाहन्छु भने अब पहिला हामी सकारात्मक बनाऊँ, सकारात्मक सोच निर्माण गरौँ, त्यो घरबाट गरौँ, परिवारबाट गरौँ, समाजबाट गरौँ, अनि गाउँ हुँदै जिल्ला हुँदै माथिसम्म जाँदा सबैतिर सकारात्मक ऊर्जा, सकारात्मक शक्ति, सकारात्मक सोच पैदा हुन्छ, यसले मात्रै देश निर्माण गर्न सकिन्छ। हामी जुन चाहिँ भाष्य निर्माण गरिँदैछ त्यो भाष्य अन्त्य गर्नुपर्छ, म यो मिडिया मार्फत भन्न चाहन्छु। यो सजिलो काम होइन, तर अब हामीले सुरु गरेनौँ भने कसले सुरु गर्छ? तपाईँले सुरु गर्नु भएन भने कसले सुरु गर्छ? त्यस कारणले गर्दाखेरि हुँदैन होइन, हुन्छ, गर्नुपर्छ, बनाउनु पर्छ। हामी नेपालीहरू समृद्ध हुन्छौँ, हामी सुखी हुन्छौँ भन्ने भाष्य क्रिएट गरेर अगाडि गइएन भने मान्छेले निराशा पैदा गर्छ, त्यो निराशा अन्त्य गर्ने काम हामी हो, तपाईँ हो, म यति कुरा राख्न चाहन्छु।
धन्यवाद छ माननीयज्यू यो महत्त्वपूर्ण समयका लागि।
हस् धन्यवाद हजुर।
उहाँ हुनुहुन्थ्यो झापा क्षेत्र नम्बर 4 सांसद, नेकपा एमाले कोशी प्रदेश कमिटिका सचिवालय सदस्य र झापा इनर्जीका अध्यक्ष एलपी सावा लिम्बू शिव शताक्षी खबरका लागि कुराकानी गर्दै। आजका लागि शिव शताक्षी खबर कार्यक्रम यति नै। कार्यक्रमबाट प्राविधिक मित्र रवि किरण बान्तवासहित म गणेश पोखरेल बिदा चाहन्छौँ। नमस्कार।